तपाईँहरू सबैलाई पनि मेरो धेरै खुसी छ, धेरै स्वागत छ तपाईँहरूलाई। अनि फर्स्टमा तपाईँहरूप्रति धेरै धन्यवादी पनि छु जो आउनुभयो, आफ्नो समयहरू मिलाएर तपाईँहरू आफ्नो काममा आउन सक्नुहुन्थ्यो होइन, घरमा इत्यादि। तर प्रभुलाई यसरी समय दिनु, हाम्रो जीवनमा उहाँको इच्छा, उहाँको राज्य खोज्नु असल कुरा हो। अनि परमेश्वरले प्रतिज्ञा गर्नुभएको छ बाँकी सबै कुराहरू म थपिदिनेछु भनेर, मत्ती 6:33 पदमा यो कुरा लेखिएको छ, हामी त्यहाँ हेर्छौँ मत्ती 6:33 पदमा। मत्ती 6:33 पदमा यस्तो लेखिएको हामी देख्छौँ, तर पहिले परमेश्वरको राज्य र उहाँको धार्मिकताको खोजी गर र यी सबै थोकहरू तिमीहरूलाई थपिनेछन्। पहिले सुरुमा पहिलो प्राथमिकता, पहिलो खोजी, पहिलो चाहना, प्रार्थना चाहिँ यहाँ भनेको छ परमेश्वरको राज्य र उहाँको धार्मिकता खोजी गर्नु। परमेश्वरको राज्यको खोजी गर्नु भनेको के हो? यो भनेको चाहिँ हाम्रो हृदयहरूमा परमेश्वरले राज्य गर्नु हो, उहाँलाई पहिलो स्थान दिनु हो। हामीले भजनमा गायौँ, रमा गर स्तुति महाराजालाई। अनि यो सत्य हो, एक दिन उहाँले यो संसारमा राज्य गर्नुहुनेछ, यरुसलेममा उहाँको राजधानी हुनेछ। अनि त्यहाँबाट उहाँले पुरै संसार राज्य गर्नुहुनेछ 1000 वर्षको लागि। तर अहिले उहाँले राज्य गर्नुभएको हामी देख्दैनौँ। अहिले यो संसारमा संसारको शासक भनेर शैतानलाई बताइएको छ। अनि अहिले हामी के देख्छौँ? अधिकांश हृदयहरूले चाहिँ परमेश्वरलाई इन्कार गरेको देख्छौँ। अधिकांश हृदयहरूमा एउटा सिंहासन छ, त्यो सिंहासनमा चाहिँ मानिस आफै छ, म। अनि मानिसले राज्य गरेको छैन, उनले परमेश्वरलाई ठाउँ दिएको छैन, उहाँको इच्छालाई खोजेको छैन। आफ्नो महाराजालाई इसरायलले इन्कार गरे 2000 वर्ष अगाडि, उहाँलाई क्रुसमा टङ्गाइदिए। सारा संसारले उहाँलाई इन्कार गरेको छ, तर तपाईँ र म, हामी चाहिँ हाम्रो जीवनमा, हाम्रो हृदयमा उहाँको राज्य खोज्नुपर्छ, उहाँलाई राज्य गरेर दिनुपर्छ। अर्थात् तपाईँको जीवनको राजा को हुनुहुन्छ? के को कसको खोजी गर्दै हुनुहुन्छ? तपाईँको हृदयको जुन सिंहासन छ, त्यहाँ चाहिँ को छ, के छ? चिज पनि हुनसक्छ, वस्तु, व्यक्ति, म आफै, त्यो चाहिँ मूर्ति हो। हामीले सुन्यौँ मूर्तिले जहिले पनि मार्छ। त्यसैले यहाँ भनेको छ पहिले परमेश्वरको राज्य, अनि अर्को कुरा पनि छ उहाँको धार्मिकता खोजी गर। उहाँको धार्मिकता, धार्मिकता नै थियो जे ठिक छ त्यो गर्न। तर कसको दृष्टिकोणमा? उहाँको दृष्टिकोणमा। उहाँलाई मनपर्ने कुरा के हो त्यो जाँच्नु। त्यसैले परमेश्वरको राज्य र उहाँको धार्मिकताको खोजी गर्नु भनेको चाहिँ उहाँको इच्छाको खोजी गर्नु। पाउलसँग नै यसरी सोध्नु, प्रभु तपाईँ के चाहनुहुन्छ, म के गरौँ? त्यसैले तपाईँहरू जतिजना यसरी सङ्गतिको लागि विभिन्न समयहरू मिलाएर आउनुभयो, त्यो चाहिँ उहाँलाई मनपर्ने कुरा हो। अनि हाम्रो प्रार्थना होस्, हामी खालि यहाँ शारीरिक उपस्थिति मात्र होइन, त्यो कहिले पनि नहोस्, आज मात्र होइन, तर कहिले पनि कुनै पनि सङ्गतिमा तपाईँको शरीर मात्र लिएर नआउनुहोस्, तर तपाईँको सिक्ने हृदय लिएर आउनुहोस्, प्रार्थनासहित आउनुहोस्, आफ्नो लागि प्रार्थना गर्नुहोस्। मुक्ति नपाएका थुप्रै छन्, उनीहरूलाई प्रार्थना गर्नुहोस्। मुक्ति पाएकाहरू छन्, उनीहरूको लागि प्रार्थना गर्नुहोस्। प्रचारकहरूको लागि प्रार्थना गर्नुहोस्। अनि यसरी तयार भएर आउनुहोस्। अनि यसरी चाहिँ हाम्रो सङ्गति जिउँदो हुन्छ, खालि हाम्रो सङ्गति मात्र होइन, जिउँदो हुन्छ, उहाँको अनुग्रहले प्रशस्त पाउँछ, यो चाहिँ प्रार्थनाद्वारा हुन्छ। त्यसैले प्रार्थनासहित आउनु भएको छ भन्ने हामी आशा गर्छौँ। अनि हामी सबै प्रार्थना गरेर नै अघि बढ्नेछौँ। धन्यवाद छ पिता, हामीलाई दिनुभएको समयको लागि, अनि यहाँ वचनबाट सिक्नको लागि हामी एक एकलाई ल्याइदिनु भयो आफ्नो कामहरूबाट समयहरू निकाल्न। तपाईँले यहाँ जतिजनालाई आउनुभएको छ उहाँहरूलाई तपाईँ प्रशस्त अनुग्रह दिन चाहनुहुन्छ। तपाईँ जहिले पनि दिन चाहने परमेश्वर हुनुहुन्छ, आदमलाई प्रशस्त गरिदिनु भयो अनि आदम पाप गरे पनि तपाईँको विद्रोह गरे पनि तपाईँले आज सारा संसारको निम्ति आफ्नो पुत्र आफ्नो एकमात्र जन्माइएको पुत्रलाई दिनुभयो जसलाई तपाईँ प्रेम गर्नुहुन्थ्यो सुरुदेखि नै अनि आज हामीलाई पनि तपाईँको पुत्रमा सबै आत्मिक आशिषहरूले भर्नु भएको छ पिता तपाईँको जस्तो वर्णन गरेर नसकिने अनुग्रहको लागि तपाईँको वास्तवको लागि हामी धेरै धन्यवादी छौँ पिता खालि हाम्रो आँखाहरू खोलिदिनुहोस् प्रभु कि हाम्रो आँखाहरू हामी सूर्यमुनि होइन तर सूर्यमाथि तपाईँतर्फ लगाउन सकौँ हाम्रो हेराइहरू तपाईँको वचन अनुसार हुनसकोस् तपाईँको विश्वासमा हिँड्न सहायता गर्नुहोस् जुन विश्वास तपाईँको वचनबाट आउँछ त्यसरी प्रभु तपाईँको वचन सिक्न हामी यहाँ भेला भएका छौँ अनि एक एकको हृदयमा काम गरिदिनुहोस् पिता अनि एक एकले आफैलाई जाँच्न अनि वचनमा तपाईँको पुत्र ख्रीष्टलाई देख्न सहायता गरिदिनुहोस् अनि मलाई पनि सहायता गरिदिनुहोस् सिकाउनलाई बोल्नलाई तपाईँको अनुग्रहले तपाईँको सहायताले तपाईँको वचन जसरी सिकाइनु पर्ने त्यसरी सिकाउन सहायता गरिदिनुहोस् पिता अङ्कललाई पनि स्वास्थ्य उहाँको स्वास्थ्यको लागि तपाईँसँग हामी बिन्ती गर्छौँ आज र भोलिको क्लासहरूमा सहायता गरिदिनुहोस् तपाईँको सामर्थ्य बुद्धि बढिदिनुहोस् पिता धन्यवाद छ बाँकी समयहरू जुगको पुस्तकको अध्ययनहरू सबै तपाईँमा राख्छौँ र अघि बढ्छौँ हाम्रो मुक्तिदाता प्रभु येशूको नाम आमेन रुखको पुस्तक हामी अध्ययन गर्दैछौँ अनि आज फेरि पनि म रुख एक अध्यायबाट केही केही मुख्य विषयहरूलाई सुन्न चाहन्छु अनि हामी फेरि अघि बढ्न तयार हुनेछौँ त्यसरी रुखको पुस्तक ऐतिहासिक पुस्तक हो जसले चाहिँ न्यायकर्तालाई राजाहरूको पुस्तक वा समुएलको पुस्तकसँग पनि जोड्ने काम गर्छ साथै यसले दाउदको वंशावलीलाई पनि देखाउँछ जुन वंशावलीबाट ख्रीष्ट पनि आउनुभयो बोअज रुथबाट ओबेदको जन्म इसाईको जन्म दाउदको जन्म अनि त्यही वंशावली मसीहको वंशावली पनि थियो ऐतिहासिक पुस्तक भए तापनि यसमा थुप्रै आत्मिक पाठहरू छन् अनि हामीले हाम्रो रुथको पुस्तकको अध्ययनमा हामीले धेरै पाठहरू हेऱ्यौँ अनि हामी तपाईँलाई बाइबल अध्ययन गर्न सिकाउन चाहन्छौँ यसरी नै कसरी बाइबल पढ्ने अनि कसरी त्यहाँबाट आत्मिक पाठहरू लिने रुचले जस्तै कसरी बाइबलबाट शिलाहरू टिप्ने कसरी धेरै हामी सिक्न सक्ने अनि यहाँ थुप्रै आत्मिक पाठहरू छन् अनि यस्ता पाठहरू जसले एउटा व्यक्तिलाई ख्रीष्टका डोर्याउँछ पनि र ख्रीष्ट भएकालाई उहाँसँग हिँड्न पनि सहायता गर्छ अनि यो पुस्तकले चाहिँ उहाँले रुथ र नाओमीलाई कसरी डोर्याउनु भयो कसरी उनीहरूको लागि उनीहरूले नसोचेको प्रबन्धहरू गर्नुभयो कसरी उनीहरूलाई ठिक ठाउँमा ल्याउनु भयो बोझ काम अनि परमेश्वरको प्रबन्धहरू उहाँले कसरी काम गर्नुहुन्छ भन्ने हामीलाई देखाउँछ अनि यो हामीले उत्साह के लिनुपर्छ भने उहाँ बद्लिनु भएको छैन उहाँ आज पनि हामीलाई डोर्याउन चाहनुहुन्छ हरेक दिन हामीलाई सिकाउन चाहनुहुन्छ अनि यो उत्साहजनक कुरा पनि हो रुथको परमेश्वर बोजको परमेश्वर नाओमीको परमेश्वर आज हाम्रो परमेश्वर हुनुभएको छ बद्लिनु भएको छैन रुथ एक अध्याय एक पदमा फेरि अलिकति केही कुराहरू म सम्झना गराउन चाहन्छु रुथ एकको एकमा यहाँ लेखेको छ अनि यस्तो भयो न्यायकर्ताहरूले न्याय गरेका दिनहरूमा देशमा अनिकाल पर्यो अनि बेतलेहेम यहुदाका कुनै एकजना मानिस मोआब देशमा परदेशी भई बस्न गए उनी उनकी पत्नी र उनका दुई छोराहरू त्यसरी रुथको पुस्तक चाहिँ कसको समयहरूमा भएको थियो न्यायकर्ताको समयहरूमा अर्थात् आत्मिक अन्धकारको समय थियो न्यायकर्ताको दिनहरू यस्तो थियो एक पन्ना मात्रै अगाडि पल्टाउनु भयो भने त्यसको अलिकति वर्णन हामी देख्छौँ न्यायकर्ता 21:25 अर्थात् न्यायकर्ताको अन्तिम पदमा लेखेको छ ती दिनहरूमा इसरायलमा कुनै राजा थिएन मानवीय राजा थिएन तर परमेश्वर वा ईश्वरीय राजा चाहिँ हुनुहुन्थ्यो जसले डोरेरनमा थियो, जसले मिश्रबाट निकालेर ल्याउनु भयो, जसले अब्राहमलाई चुन्नु भयो, अनि जसले इसरायलहरूलाई व्यवस्था दिनुभयो, जसले प्रतिज्ञाको भूमि जित्न सहायता गर्नुभयो, उहाँ हुनुहुन्थ्यो। तर मानिसहरू चाहिँ नदेखेको परमेश्वरलाई आदर गरिरहेका थिएन। त्यस्तै हुन्छ, हामी उहाँलाई देख्दैनौँ भने अनि अविश्वासमा हेर्छ भने हामी उहाँलाई आदर पनि गर्दैनौँ। तर के तपाईँ वा के उहाँ तपाईँको राजा हुनुहुन्छ? अनि यहाँ के देख्छौँ, जब मानिस यसरी अविश्वासमा हिँड्छ अनि परमेश्वरलाई आफ्नो राजा बनाउँदैन, के हुन्छ भने हरेक मानिसले आफ्नो दृष्टिमा जे ठिक लाग्थ्यो त्यही गर्थ्यो। प्रभुको वचनको खोजी थिएन, उहाँको सल्लाहको खोजी थिएन, उहाँको इच्छाको खोजी थिएन, तर आफ्नो दृष्टिमा जे ठिक लाग्थ्यो त्यही गर्थ्यो। मलाई भन्नुहोस् कि तपाईँको हृदयले तपाईँलाई बताएको काम गर्नुहुन्छ भने त्यो ठिक हुन्छ? कचर हुन्छ? तपाईँको हृदय कस्तो छ? यर्मिया 17:9 भन्छ, हृदय त सबै कुराहरूभन्दा छली छ। त्यसै आत्मिक अन्धकारको समय थियो, यहाँ मानिसले परमेश्वरको इच्छा खोजिरहेका थिएनन्। उनीहरूलाई जे मन लाग्थ्यो त्यही गर्थ्यो। तपाईँ कस्तो हुनुहुन्छ नि? तपाईँ वचनबाट परमेश्वरको सल्लाहहरू अगुवाहरूबाट उहाँको सल्लाहहरू लिन रुचाउनुहुन्छ कि हुँदैन? कि तपाईँलाई आफै जाँच्नुहुन्छ जे ठिक छ त्यही गर्नुहुन्छ? त्यो कहिले पनि नगर्नुहोस्। भावनाहरू आउँछन् जान्छन्, परमेश्वरको वचन चाहिँ सदा सर्दा रहिरहन्छ। हामीलाई नाप्ने, हामीलाई ठिक बाटो देखाउने चाहिँ वचन हो। बाइबलमा भनेको छ, भजनसँग 119:105 तपाईँको वचन मेरो पावरको निम्ति ज्योति र मेरो बाटोको निम्ति बत्ती हो। त्यसैले वचनअनुसार हामी जिउन सिक्नुपर्छ। वचन नै हाम्रो अन्तिम अधिकार पत्र, यो बाहेक अरू कुनै पनि छैन। तर रुथको पुस्तक चाहिँ न्यायकर्ताको पुस्तकमा एउटा उज्यालो बत्ती जस्तै हो सानो, जहाँ चाहिँ रुथमा हामी परमेश्वरको अनुग्रह देख्छौँ। तर यो अन्धकारको समयमा एकजना व्यक्तिको बारेमा रुथ एक अध्याय बताएको छ, जसको नाम गर्दा चाहिँ परमेश्वर मेरो राजा हुनुहुन्थ्यो। त्यो त्यो व्यक्तिको नाम चाहिँ के थियो थाहा छ तपाईँलाई कसैलाई? एलिमेलेक। एलिमेलेकको गलत निर्णयबाट सुरु हुन्छ रुथको पुस्तक। उसको गलत निर्णय के थियो? जब अनिकाल पर्यो, ऊ चाहिँ मोआब देशमा परदेशी भएर बस्न गए। ऊ चाहिँ परमेश्वरको प्रतिज्ञाको भूमि लाई छोडेर ऊ चाहिँ अब अर्को देशमा जान्छ, किनभने इसरायल त्यो प्रतिज्ञाको भूमि नै त्यो ठाउँ थियो जहाँ उनीहरूले परमेश्वरको उपासना गर्न सके, जहाँ बलिदान चढ्न सके। त्योभन्दा बाहिर उनीहरूको उपासनाको ठाउँ थिएन। तर एलिमेलेक चाहिँ उसको गलत निर्णय कारण उसको परिवार लिएर जान्छ। हामीले भर्खर अब्राहमको विश्वासको जाँच हेऱ्यौँ, अब्राहम पास भए, अन्त अब्राहम पनि त्यसरी गएका थिए, तर अब्राहम फर्केर आए, एलिमेलेक फर्केनन्। तर हामी एलिमेलेकको यहाँ विफलता देख्छौँ। उसले विश्वासमा परमेश्वरलाई विश्वास गर्नुपर्थ्यो उसले, अनि त्यो अनिकाल पर्नुको कारण पनि उनको आत्मिक अन्धकारको कारणले थियो। परमेश्वरको इच्छा नखोजेकोले उहाँले उनीहरूलाई पाठ सिकाउन अनिकाल पठाउँदै हुनुहुन्थ्यो। त्यसैले उनीहरू पश्चाताप गर्नुपर्थ्यो। तर एलिमेलेक उसँग जे ठिक छ त्यही गर्दैछ, ऊ चाहिँ मोआब जाँदैछ, उसको नाम पर्दा चाहिँ परमेश्वर मेरो राजा हुनुहुन्छ थियो, तर उसको आफ्नो राजा आफै थियो। तर त्यही बेलामा यही अन्धकारको समयमा मोआबमा हामी देख्छौँ रुथलाई, जसले चाहिँ आफ्नाहरूलाई मोआबका आफ्नाहरूलाई छोडेर परमेश्वरलाई पछ्याउने निर्णय गर्छ। त्यो चाहिँ एउटा उज्यालो बत्ती हामी देख्छौँ। अनि वास्तवमा हामी के देख्छौँ, एलिमेलेकको निर्णयको कारण उसको पुरै परिवार, उसको दुईटा छोराहरू र ऊ आफै पनि मोआबमा गएर उसको मृत्यु हुन्छ। उनीहरू 10 वर्ष बस्छन् एलिमेलेकको मृत्युपछि, उनीहरू फर्किरहेको छैनन्। त्यसै अलिक भर्खर सिकेको एउटा कुरा फेरि यहाँ सम्झना गराउन चाहन्छु। एलिमेलेकले परमेश्वरलाई प्रेम नगरेकोले आफ्नो परिवारप्रतिको उसको प्रेम सिद्ध थिएन, पुरा थिएन। तपाईँ परमेश्वरलाई प्रेम गर्नुहुन्छ, तपाईँले आफ्नो परिवारलाई पनि उहाँको प्रेम गर्न सिकाउन सक्नुहुन्छ वा त्यो अभ्यास गर्न सक्नुहुन्छ। परमेश्वरलाई प्रेम गर्नुहुन्न भने तपाईँको हृदयमा उहाँको प्रेम अभ्यास गर्नुभएको छैन भने तपाईँले के प्रेम गर्नुहुन्छ आफ्नो छोरालाई? खालि उनीहरूलाई खान दिने, लाउन दिने, उनीहरूको खाँचो पुरा गर्नु मात्रै ईश्वरीय प्रेम होइन। संसारको मान्छेले पनि त्यो गर्छन्। संसारका संसारमा धेरै धनी नभएका व्यक्तिहरू वा भनौँ आर्थिक रूपमा विपन्न व्यक्तिहरू पनि गर्छन् आफ्नो नानीहरूको लागि, तर के नै त्यो नै ईश्वरीय प्रेम हो र त्यसैले खान दिनु लाउन दिनु मात्र ईश्वरीय प्रेम होइन। एलिमेलेकले आफ्नो छोराछोरीलाई छोराहरूलाई लिएर मोआब जान्छ किनभने परमेश्वरलाई प्रेम नगरेकोले छोराहरूको बारेमा उसलाई फिक्री छैन। त्यसैले आफ्नो नानीहरूलाई ठिक ईश्वरीय प्रेम गर्न चाहनुहुन्छ भने परमेश्वरलाई प्रेम गर्न सिक्नुहोस्। अनि यो कुरालाई म पनि यहाँ जोड दिन चाहन्छु, आफूलाई झाँच्नुहोस्, आफूलाई झाँच्नुहोस्, तपाईँको परमेश्वरप्रतिको प्रेम कस्तो छ, तपाईँहरूको नानीहरूको प्रतिको प्रेम पनि त्यस्तै हुन्छ। त्यसरी रुथ चाहिँ ऊ बाहिरको मान्छे भए पनि ऊ चाहिँ बोझको दुलही भएको हामी देख्छौँ। बोझले उसलाई दामतिर छुटाउँछ। हामी पनि अहिले अन्धकारको समयमा छौँ। लुक्का 17 एकचोटि हामी हेरौँ त, लुक्का 17 लुक्का 17 26 30 को खण्डहरूमा हामी हेर्नेछौँ। लुका 17:26-30 हामी देख्छौँ, यहाँ लेखेको छ, अनि नुहको दिनहरूमा जस्तो भएको थियो मानिसका पुत्रको दिनहरूमा पनि त्यस्तै हुनेछ। नुह जहाजभित्र पसेका दिनसम्म तिनीहरूले खाइरहेका थिए, तिनीहरूले पिइरहेका थिए, तिनीहरूले विवाह गरिरहेका थिए, तिनीहरूको विवाहका रङ्गी थियो, अनि जलप्रलय आएर तिनीहरू सबैलाई नाश पारे, जस्तो लुतका दिनहरूमा पनि भएको थियो। तिनीहरूले खाइरहेका थिए, तिनीहरूले पिइरहेका थिए, तिनीहरूले किनिरहेका थिए, तिनीहरूले बेचिरहेका थिए, तिनीहरूले रोपिरहेका थिए, तिनीहरूले बनाइरहेका थिए। तर जुन दिन लुत सदोमबाट बाहिर निस्के त्यही दिन आकाशबाट आगो र गन्धक बसेर तिनीहरू सबैलाई नाश पार्यो। जुन दिन मानिसका पुत्र प्रकट हुन्छन् त्यस दिन पनि त्यस्तै हुनेछ। हामी देख्छौँ लुतका दिनहरूमा, नुहका दिनहरूमा मानिसहरू के गरेका थिए, खाइरहेको थिए, पिइरहेको थिए, विवाह गरिरहेको थिए, किनिरहेको थिए, बेचिरहेको थिए, रोपिरहेको थिए। तर यहाँ देख्छौँ यिनीहरूको सबै कार्यहरूमा परमेश्वरलाई ठाउँ छैन, उनीहरूले परमेश्वरलाई ठाउँ दिएका छैनन्। त्यसैले उहाँलाई स्थान नदिएको कुनै पनि काम त्यो परमेश्वरबाटको होइन, त्यो सफल हुँदैन, अनि त्यो उहाँलाई मन पर्दैन भने उहाँले त्यसको कुरैमै स्याबासी दिन सक्नुहुँदैन। कति हाम्रो समय हाम्रो जीवनहरू यस्तै भएको हुनसक्छ, हामी सबै गरिरहेछौँ, खाइरहेछौँ, पिइरहेछौँ, कमाइरहेछौँ, र तपाईँको दिनहुँको जीवनमा परमेश्वरलाई स्थान दिनुभएको छ कि छैन, के परमेश्वर तपाईँको पहिलो स्थान पहिलो प्रेम पाउनुहुन्छ कि हुँदैन। यसरी यो आत्मिक अन्धकारको समय हो, मानिसहरू आफूलाई मन लाग गर्दैछ अहिले पनि, उनीहरूको विवाह भइरहेछ तर त्यो विवाह परमेश्वर हुनुहुन्न, उहाँको इच्छा खोजेको छैन। हामीहरू चाहिँ एउटा उज्यालो बत्ती हुनुपर्छ यो अन्धकारको समयमा। उज्यालो राम्रो कुरा हो, असल कुरा हो, देखिन्छ, अनि परमेश्वर तपाईँको प्रति इच्छा त्यही हो। तर रुथ उन त आउँदा आयो मुआबाट, एलिमेलेकको मृत्यु हुन्छ, महलोन किल्यन दुवै छोराहरूको मृत्यु हुन्छ, मुआमा तिनवटा विधवाहरू छोडिन्छ, नाओमी, ओर्पा, रुथ। अनि अब चाहिँ परमेश्वरले त्यहाँ चाहिँ आफ्नो जनहरूलाई खानेकुरा दिनुभयो नै भनी सुन्छ उनीहरूले, जाउँ त्यसो भए, हुन त केही पनि छैन उनीहरूसित, तर जाउँ। अनि जहाँ निस्कन्छ, जहाँ जाँदै नाओमीले आफ्नो बुहारीहरूलाई अब त्यहाँ उनीहरूसँग कुरा गर्छ, तिमीहरू फर्केर जाऊ, फर्क, अनि रुन्छ पनि उनीहरूसँग, चुम्बन पनि गर्छ, सोरु चलेर रुन्छ। तर नाओमी पछि हटेको विश्वासी भएको हुनाले उसले आफ्नो बुहारीहरूलाई इस्रायल छौँ भन्न सक्दैन, उसले भन्दैन पनि। त्यसैले यो प्रेम पनि हामी असिद्ध प्रेम देख्छौँ, किनभने ऊ पछि हटेको विश्वासी भएको हुनाले उसले हराएकाहरूप्रतिको उसको प्रेम सिद्ध भएको छैन। ओर्पा चाहिँ केही समय रुन्छौँ पनि मन जान्छु भन्छ, तर फर्कन्छ, कति विश्वासीहरू त्यस्तै हुन्छ, उनीहरू रुन्छन् पनि वचन सुनेर म पापी छु पनि भन्छ. एकजना हाम्रो युवा भाइ आउनुभएको थियो दुई तिन वर्ष अगाडि, अनि सुसमाचार सुन्दा सुन्दा पापको विषयमा थायो थायो हुनुभयो. अनि उहाँलाई आएर भन्नु थियो म कति पापी छु दाइ, म पहिले पछि पापी छु. अनि त्यो त राम्रो सङ्केत हो, तब प्रभुतर्फ पढ्नलाई स्वीकार गर्नलाई तयार हुँदैछ. तर केही समयपछि त्यो भाइ आउनै छोड्यो, पापको विषय यति कायल भयो तर पश्चातापी भएन. कति विश्वासी त्यस्तै हुन्छ, कति माफ गर्नुहोस् कति व्यक्तिहरू त्यस्तै हुन्छन् जसले सुसमाचार सुन्छ कायल हुन्छ, थाहा छ यो सत्य हो, थाहा छ म नाश हुँदैछु, थाहा छ मेरो पापले गर्दा उहाँले इन्साफ गर्नुहुनेछ, तर उनीहरू कहिले पनि परमेश्वरको सामु आइपुग्दैन. आँसुले हामीलाई मुक्ति दिँदैन प्रियहरू, हाम्रो म अब राम्रो बन्छु भन्ने हाम्रो अठोटले पनि मुक्ति दिँदैन. मुक्ति चाहिँ ख्रिस्टमा छ, किनभने उहाँले मूल्य तिर्नु भएको. यसरी ओर्फा फर्किन्छ, पछि हेर्छ धेरै नजिकार, इस्रायलको धेरै नजिकार फर्कन्छ. तपाईँ चाहिँ कहाँ हुनुहुन्छ जति तपाईँले मलाई चिन्नु भएको छैन, सुन्दै हुनुहुन्छ, तपाईँ कायल पनि हुनुभयो होला, र तपाईँहरू ओर्फा हुनुभएको उहाँको इच्छा होइन. किन त्यसपछि ओर्फाको नाम हामी कहीँ पनि पाउँदैन है. तर रुख चाहिँ ऊ चाहिँ इस्रायल जाने अठोट गर्छ उसले, अनि आफ्नो सासूलाई भन्छ मलाई कर नगर्नुहोस् फर्किनलाई. उल्टै रुखले नामले सिकाउनु परेको छ मलाई कर नगर्नुहोस् म जान्छु. अनि त्यहाँ रुखको एउटा हामी देख्छौँ सोह्र पदमा, हामी हेरौँ त रुखदेखिको सोह्रमा. तब रुखले भने तपाईँलाई त्याग्न वा तपाईँलाई नपछ्याएर फर्कनका निम्ति मलाई कर नगर्नुहोस्, किनभने तपाईँ जहाँ जानुहुन्छ म त्यहीँ जानेछु, तपाईँ जहाँ बस्नुहुन्छ म त्यहीँ बस्नेछु, तपाईँका मानिसहरू मेरा मानिसहरू नै छन् र तपाईँका परमेश्वर मेरा परमेश्वर हुनुहुन्छ. रुखले यसरी आफ्नो हृदयको विश्वासले व्यक्त गर्छ, म ठाउँ चेन्ज गर्छु, अब मेरो सङ्गत चेन्ज गर्छु, अब तपाईँका मानिसहरू मेरा मानिसहरू म सब बदल्छु, अब अनि अब मेरो ईश्वर पनि म बदली गर्छु, मलाई मोआबको झुट्टा देवीहरू मलाई चाहेको छैन. त्यसरी परमेश्वरले रुखलाई तयार गर्दै हुनुहुन्थ्यो, परमेश्वरले रुखलाई तयार गर्दै हुन्थ्यो इस्रायल आउनको लागि. अनि यसले देख्न सक्थ्यो त्यो मूर्तिहरू जसको आँखा छ तर देख्दैन, कान त छ तर सुन्दैन, मुख छ तर बोल्दैन, त्यो लडी पनि उठाउनुपर्छ, त्यसको सामग्री खानेकुरो राखिदिन्थ्यो त्यही कुहिन्छ फेरि साट्नुपर्छ, कहिले खाँदैन. अनि रुखलाई थाहा थियो यो गलत हो, यो झुट्टो हो, म चाहिँ अब सत्य परमेश्वरलाई पछ्याउने छु. रुखको यो अठोटको कारण रुख पनि फर्केर आउँछ. तर रुख एउटा मुआबी भएको हुनाले व्यवस्था अनुसार चाहिँ रुख कस्तो देख्छ अरे, हामी एउटा व्यवस्थाको पुस्तक 23 अध्यायमा व्यवस्था 23 अध्याय परमेश्वरको व्यवस्थाको सामु रुखको अवस्था हामी हेर्दैछौँ. व्यवस्था 23 अध्यायको 3 पद यहाँ लेखिएको छ, अम्मोनी वा मोआबी परम प्रभुको सभामा नबसोस्, कहिले तिनीहरूको दशौं पुस्तासम्म पनि तिनीहरूको कोही परम प्रभुको सभामा नपसोस्. मोआबीको रूपमा रुख दोषी थियो, छिर्न पाउँदैन थियो परमेश्वरको सभामा. अर्कोतर्फ ऊ गरिब थियो, एउटा विधुवा, उसँग पैसा पनि थिएन. अर्कोतर्फ ऊ सामर्थ्यहीन थियो, उसले आफूलाई छुटाउन पनि सक्दैन थियो. देख्दैनौ सर, रुख दोषी थियो, दरिद्र थियो, सामर्थ्यहीन थियो. के यो तपाईँ हाम्रो चित्रण होइन र? कि हामी परमेश्वरको व्यवस्थाको सामु दोषी छैनौँ र? कि तपाईँले परमेश्वरको व्यवस्थाको सबै कुराहरू पालन गर्नुभएको छ? आफूलाई जान्छौँ भने हामी नयाँ नियमको पुस्तक गलातीमा जाउँ. गलातीको पुस्तक 3 अध्यायको 10 पदमा गलाती 3:10 गलत तिनको दशमा लेखेका हामी देख्छौँ, किनकि जतिजना व्यवस्थाका कामहरू पाटका हुन् तिनीहरू के मुनि छन्? श्राप मुनि छन्। किनकि लेखिएको छ व्यवस्थाको पुस्तकमा लेखिएका सबै कुराहरूमा तिनलाई पालन गर्नलाई लागि नरहने हरेक जन के होस्? श्रापित होस्। श्रापित होस् जसले व्यवस्था पालन गर्न सक्दैन, जो एउटैमा पनि चुक्छ श्रापित होस्। श्रापित हुनु भनेको उहाँदेखि अनन्तको लागि अलग हुनु हो। ख्रिस्टले मत्ती 25 न्याय गर्दा भन्नुभयो, श्रापितहरू मदेखि त्यस अनन्त आगोभित्र जाए, उहाँदेखि अनन्त रूपमा अलग हुनु। व्यवस्थाको सामु हामी दोषी थियौँ, हामीले आफूलाई छुटाउन सक्दैनथ्यौँ, सामर्थ्यहीन थियौँ, जसरी रुच थियो त्यस्तै। तर रुच चाहिँ बोजद्वारा स्वतन्त्र हुन्छ, अनि हामी चाहिँ ख्रिस्टद्वारा। गलाती 4:4 लेखेको छ, तर जब समय पूरा भयो तब परमेश्वरले आफ्ना पुत्रलाई पठाउनु भयो जो स्त्रीद्वारा जन्मनु भयो, अर्थात् हाम्रो नजिकको नातेदार बन्नु भयो, उहाँ शरीरमा आउनु भयो, व्यवस्थाको अधीनतामा जन्मनु भयो। अनि के गर्नुभयो उहाँले? 5 हामी धर्मपुत्र हुन पाऊ भनेर यस व्यवस्थाको अधीनतामा भएकाहरूलाई दाम तिरी छुटकारा दिनलाई जन्मनु भयो। त्यसैले हामी पापका दासहरू थियौँ, उहाँको दण्डको योग्य थियौँ, अनन्त नरकको दण्डको योग्य। हामी आफूलाई बचाउन सक्दैनथ्यौँ, एकजना छुट्याउने व्यक्ति चाहिएको थियो, जस्तै ख्रिस्ट हुनुहुन्छ। 2000 अगाडि यो संसारमा आउनुभयो एउटा मानिसको रूपमा। तब अर्को कुरा पनि हामी हेर्छौँ, रुखको खोजी कस्तो थियो, रुख के खोज्दै थियौँ? रुख 2:2 हेरौँ, रुखको खोजी के थियो? रुख 2:2 अनि मोआबी रुथले नाओमीलाई भने, कृपया मलाई खेतबारीतिर जान दिनुहोस् र जसको दृष्टिमा म कृपा पाउँछु अर्थात् अनुग्रह पाउँछु उसको पछि पछि बालकको बिचमा शिला टिप्नेछु। त्यसले रुथको खोजी के थियो? अनुग्रह खोजिरहेको थियो। त्यसैले रुथको पुस्तक एउटा अन्य जाति एउटा मोआबीले परमेश्वरको अनुग्रह पाएको र सुन्दर चित्रण हो, एउटा सुन्दर घटना हो। अनि परमेश्वर सबैलाई अनुग्रह दिन चाहनुहुन्छ, सबैलाई मुक्ति दिन चाहनुहुन्छ। रुथले अनुग्रह पायो किनभने उसले अनुग्रह खोजिरहेको थियो। एउटा प्रश्न म गर्न चाहन्छु तपाईँलाई, अनि हामी आफूलाई जाँच्नलाई, के तपाईँले अनुग्रह खोजिरहनु भएको छ आफ्नो मुक्तिको लागि? धेरैले खोज्दैन, प्रायः कसरी पनि खोज्दैन अनुग्रह। किन? किन हाम्रो शारीरिक मानिस, हाम्रो स्वभाव यस्तो छ, यति छरिसके धोकापूर्ण छ कि हामीलाई अनुग्रह भने के हो थाहा पनि छैन। वास्तवमा एउटा मान्छे के चाहन्छ? उसको शरीर उसको हृदयले यति धोका दिन्छ, के चाहन्छ? ऊ मुक्ति कमाउन खोज्छ खास, जहिले पनि स्वभावैले हाम्रो यहाँ सोच्छ त्यो मुक्ति कमाउने भन्ने छ। मन्दिरहरूमा दान पेटिका देख्नु भएको छ, किन दिइरहेछ मान्छेहरूले? किन? कमाउन खोजेको छ उनीहरूले। म पापी छु, म आफूलाई बचाउन सक्दिनँ कहिले पनि बुझेको छैन, हामीले पनि बुझाएनौँ, जसमा सुसमाचार सुनेनौँ। मान्छे जहिले पनि कमाउन खोज्छ र घमण्ड गर्न खोज्छ, ठुल्ठुला मन्दिरहरू बनाउँदै मान्छेले आफ्नो पैसा किन खर्च गर्छ, किन थुप्रा थुप्रा जग्गाहरू दान दिन्छ? एउटा कारण, उनीहरू कमाउन चाहन्छन्, उनीहरूलाई लाग्छ हामी आफै गर्न चाहन्छौँ, मेरो केही गर्नाले मैले केही दिनाले चाहिँ ईश्वर खुसी हुन्छ भनेर सोध्छन्। अनि हाम्रो स्वाभाविक स्वभाव के छ? अनुग्रह सजिलो बुझ्न सक्दैन। मुक्ति सित्तैमा दिइने दान हो, यसको लागि अरू कसैले मूल्य तिरिसक्नु भयो भन्ने कुरा बुझ्न स्वभावले सक्दैन, कारण साँच्चै अनुग्रह चाहिएको छ। एफएससी 2:8 हामी एकछिन हेरौँ, कि तपाईँ साँच्चै अनुग्रह खोज्दै हुनुहुन्छ, कि तपाईँ आफैलाई प्रमाणित गर्न चाहनुहुन्छ, होइन मेरो लागि कोही मर्नु पर्दैन, मलाई हेर्नुहोस् न म कति राम्रो गर्न सक्छु, कतिले त्यही गर्न खोज्छ। अनि कहिले पनि मुक्ति साँचो मुक्तिको ज्ञानमा आइपुग्न सक्दैन, एफएसी 2 को 8 देखि 10 मा स्पष्ट सिकाइएको छ तपाईहरु जो नयाँ हुनुहुन्छ जसले मुक्ति पाइसन भएको छ वास्तवमा एफएसी 2 को 8 देखि 10 तपाईले राम्रोसँग बुझ्नु पर्छ राम्रोसँग अध्ययन गर्नु पर्छ राम्रोसँग जान्नु पर्छ अरुलाई बताउन सक्नु पर्छ तपाईहरुले एफएसी 2 को 8 9 पदहरु मेलाइ देखिएको छ किनकि तिमीहरुले विश्वासद्वारा अनि केले अनुग्रहले मुक्ति पाएका छौ अनुग्रहले अनुग्रह भने के हो यो चाहिँ सित्तैमा दिनु हो एउटा अयोग्य व्यक्तिलाई एक रुपैया पनि नतिर्नु हो यो एक सुक्का पनि नतिर्नु हो सित्तैमा पाउनु हो यस विश्वासद्वारा अनुग्रहले मुक्ति पाएका छौ अनि यो तिमीहरु आफैबाटको हो होइन यो परमेश्वरको दान दान भने के हो के पैसा दिनुपर्छ दानको लागि तपाईको बर्थडेमा कसैले गिफ्ट ल्याइदियो ल तिमीलाई मैले एउटा राम्रो गिफ्ट ल्याइदिएको छु तपाईले के गर्नुहुन्छ कति हो यसको भन्नु त यसको मूल्य पर्दैन यो सित्तैमा हो तर कसैले त पर्छ कसैलाई त पर्छ हाम्रो मुक्ति हामीलाई सित्तैमा हो मुक्ति अनुग्रहको दान परमेश्वरको दान यसमा हामी के पनि दिन सक्दैनौ पनि जुन केही दिन सक्दैन त्यो पनि ऊ त आफ्नो छाप चार्न शिलावाला टिप्न गएर त्यहाँ उसले किन यति ठुलो स्वतन्त्रता किन यति ठुलो छुटकारा पायो अनि उसले अनुग्रह खोजिरहेको थियो उसले अनुग्रह पायो त्यसैले हाम्रो मुक्ति र परमेश्वरसँग हाम्रो मिलाप चाहिँ एउटा अथवा एकजना व्यक्तिमा भर पर्छ अर्थात् प्रभु येशू ख्रीष्टमा उहाँको पुत्रमा त्यो बाहेक अरू सबै बाटोहरू झुटो त्यसैले फेरि एउटा प्रश्न गर्न चाहन्छु केही मैले मुक्ति पाएको छु भने तपाईँ निश्चित हुनुहुन्छ तपाईँलाई निश्चयता छ भने के को आधारमा छ के को आधारमा तपाईँको मुक्तिको निश्चयतालाई तपाईँले पक्रनु भएको छ धेरैजनाले निश्चयता देखाउँछ है अनि प्रश्न गरे तपाईँले मुक्ति पाउनु भयो पाएँ अनि प्रश्न पनि थाहा छ जवाब पनि थाहा छ तर के को आधारमा सायद उसले केही गरे होला केही गराइयो होला त्यसको आधारमा ग्रहण गराउने बत्तिसमा लिने दशांश दिने यसको आधारमा त्यो झुटो निश्चयता हो तपाईँलाई एउटा मूर्ख थियो जसले आफ्नो घर चाहिँ केमा बनायो भालुवामा बनायो घर बनेपछि उसलाई निश्चयता थियो कि थिएन म सुरक्षित हुन्छु भनेर थियो उसलाई डराएर बसेको थिएन उसलाई निश्चयता थियो तर जब बाढी आयो उसको जग हल्लियो किनभने उसको जग ठिक ठाउँमा थिएन निश्चयता मात्र भएर हुँदैन जग केमा छ जरा केमा छ के को आधारमा तपाईँको निश्चयता छ हाम्रो निश्चयता चाहिँ अनि खास उसको ढलाइ चाहिँ ठुलो भयो भनेको छ हाम्रो निश्चयता चाहिँ येशू ख्रीष्टले गर्नुभएको कार्यमा जुन चाहिँ वचनबाट पाउँछ हाम्रो निश्चयता चाहिँ सामर्थ्य प्रभुमा हो जसले हामी कमजोरहरूलाई बचाउन सक्नुहुन्छ ख्रीष्ट सामर्थ्य भनेको छ हिब्रू 7:25 हिब्रू 7:25 हिब्रू 7:25 यहाँ लेखेको छ यसै कारण उहाँद्वारा जो जो परमेश्वर कहाँ आउँछन् ख्रिस्टद्वारा परमेश्वर कहाँ आउँछन् त्यसै भन्नु बाटो सत्य जीवनमा हो मदर भए कोही पनि पिता खान सक्दैन जो उहाँद्वारा परमेश्वर कहाँ आउँछन् तिनीहरूलाई पूर्ण रूपले मुक्त गर्न उहाँ के हुनुहुन्छ सामर्थ्य हुनुहुन्छ उहाँ सामर्थ्य हुनुहुन्छ हामी कमजोर छौँ त्यसै तपाईँको निश्चयता एउटा व्यक्तिमा हुनुहुन्छ ख्रिस्टमा अनि उहाँको काममा होइन नि तपाईँको निश्चयता चाहिँ एउटा एउटा बाल्लो जस्तै हो अनि के हुन्छ तपाईँ नरकमा पर्नुहुन्छ धोका नखानुहोस् नरक वास्तविक स्थान हो जसरी नारायणघाट वास्तविक हो जसरी तपाईँको घर वास्तविक हो नरक पनि उत्ति नै वास्तविक हो अनि परमेश्वरको इन्साफ पनि वास्तविक छ ख्रिस्टमा बाहेक अरू कुनै कुरामा तपाईँको भरोसा छ भने तपाईँ अनन्तको लागि नरकमा तडपिनु हुने छैन कसैले पनि बचाउन सक्ने छैन ख्रिस्टले भन्नुभयो जीवन मनै हो भाइबल भनेछ पहिलो यहाँ 5 को 7 मा जससँग पुत्र हुन्छ उसित के छ जीवन छ जससँग परमेश्वरका पुत्र हुनुहुन्न उसित के छैन जीवन छैन यति सरल छ यो पुत्र हुन्छ कि हुनुहुन्न तपाईँसित कि उहाँलाई तपाईँले लिनुभयो कि भएन त्यसैले अनुग्रहको शिक्षा हामीले बुझ्यो भने अति सरल छ तर बुझेनौँ भने उस्तै कठिन हुन्छ यो बुझ्नलाई जबसम्म हामी अनुग्रह खोजिरहँदैनौँ हामी आफै केही गर्न खोजिरहन्छ हामी कहिले पनि बुझ्न सक्दैन भरोसा गर्नु नै हाम्रो बल छ उहाँसँग गएर सहायता माग्नु रुख त्यही गरे रुख ऊ आफू केही हुन खोजिरहेको थिएन त्यसै बोझमा जान्छ नि सहायता माग्छ तपाईँ ख्रिस्त जानुभयो कि भन्ने त्यसै अनन्त जीवन भनेको ख्रिस्टसँगको व्यक्तिगत सम्बन्ध हो जिउँदो सम्बन्ध हो जिउँदो सम्बन्ध किनभने उहाँ मरेको न उहाँ जिउँदो हुनुहुन्छ यो जिउँदो सम्बन्ध किनभने उहाँ जिउँदो ख्रिस्ट हाम्रो हृदयभित्र बास गर्न आउनुहुन्छ त्यो राज्य गर्न चाहनुहुन्छ त्यसैले जब तपाईँ कसैलाई सुसमाचार सुनाउनुहुन्छ वा जीवन गवाई पार्नुहुन्छ तपाईँले के गर्नुभयो होइन ख्रिस्टले के गर्नुभयो त्यो चाहिँ राम्रो हो अनि कहिलेकाहीँ तपाईँको गवाई त्यसरी कहिलेकाहीँ सधैँ तपाईँ त्यसरी आफ्नो गवाई पार्नुपर्छ ख्रिस्टले के गर्नुभयो है प्राय गवाई देख्छ मैले सुने मैले गाएँ मैले अनि मैले 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 ख्रिस्टले के गर्नुभयो म के उहाँले चाहिँ के गर्नुभयो तपाईँले होइन रुख अनुग्रह खोज्दैन अनि उनले अनुग्रह पाइन् तपाईँ के खोज्दै हुनुहुन्छ कसरी के आफूलाई प्रमाणित गर्न खोज्दै हुनुहुन्छ पाइनु चाहिँ दोषी छौँ हामी सक्दैन हाम्रो असल कामले हुँदैन त मैलो थाङ्ना जस्तो भनेको छ हामी उहाँ त के लिएर आउने रुख दुईमा फर्क्यौँ अब त्यो दुईवटा प्रश्न नाओमीले रुखलाई गर्छ नि त्यो प्रश्न हामी आफैलाई पनि गरौँ रुख दुई 19 रुख चाहिँ शिलाबाट टिप्न जान्छ त्यसरी रुखको पुस्तकलाई क्रमिक रूपमा पनि बुझ्न सक्छ हामी यसको चरणहरू पहिलो अध्यायमा रुख मुआबमा छ दोस्रो अध्यायमा रुख शिलाबाला टिप्दैछ तेस्रो अध्यायमा रुख बोजको पाउमा छ चौथो अध्यायमा रुख चाहिँ बोजको पत्नी भएको छ यसरी बढिरहेछ रुख तपाईँ बढ्दै हुनुहुन्छ उहाँसँग व्यक्तिगत सम्बन्धमा दुई अध्यायमा चाहिँ हामी रुखलाई शिलाबाला टिपिरहेको देख्छौँ परमेश्वरको व्यवस्थामा नियम त्यही थियो इस्रायलीहरूलाई उहाँले सबै नकाट्नु भयो भने कुना कुनामा छोड्नु छेउछेउमा छोड्नु त्यो चाहिँ परदेशी गरिबहरूको लागि हो अनि उनीहरूलाई वास्तव गर्न सिक्नु उधार हृदयको नसिकाइरहनु भएको थियो उहाँले किनभने उहाँकै पनि उधार हृदयको हुनुहुन्छ दिने परमेश्वर हुनुहुन्छ अनि रुखले त्यही वचनलाई दाबी गर्छ जान्छु म चाहिँ अब शिलाबाला टिप्न जान्छु भन्छ उसले अनि त्यहाँ बोजसँग भेट हुन्छ बोज उसलाई केही प्रबन्धहरू गर्छ बोजसँग बसेर उसले खान्छ पनि अघाउँछ पनि उभार्छ पनि सासू भनेर दिन्छ अनि सासू आमाले प्रश्न गर्छ 2:19 अनि उनकी सासूले उनलाई भनिन् आज तिमीले कहाँ शिला टिप्यौ अनि कहाँ तिमीले काम गर्यौ दुईटा प्रश्नहरू कहाँ शिला टिप्यौ कहाँ काम गर्यौ भनेको तिमी कसको बारीमा थियौ अनि तिमी के काम गर्दै थियौ कसको बारीमा काम गर्दै थियौ कसको बारीमा थियो कसको बारीमा काम गर्दै थियो अनि यो महत्त्वपूर्ण प्रश्न तपाईँ आज चाहिँ कसको बारीमा हुनुहुन्थ्यो आज दिनभरि कहाँ तपाईँले शिलाबाला टिप्दै हुनुहुन्थ्यो अथवा तपाईँको सङ्गति कोसँग थियो आजको दिन तपाईँले कसरी बिताउनु भयो कि तपाईँ परमेश्वरको वचनबाट लिँदै हुनुहुन्थ्यो कि संसारबाट लिँदै हुनुहुन्थ्यो तपाईँ कहाँबाट टिप्दै हुनुहुन्थ्यो आज संसारबाट धेरै कुरा टिप्न सकिन्छ कानबाट आँखाबाट हेर्ने कुराहरूबाट सुन्ने कुराहरूबाट बोल्ने कुराहरूबाट सङ्गतहरूबाट संसारबाट अलग हुन बाइबलले सुरुबाटै सिकाएको छ है सुरुबाटै सिकाएको छ संसारले त एकनासै नहौ तर यही कुरा म अर्को प्रश्न गर्न चाहन्छु रुख त शिलाबाला टिप्दै थियो तर ऊ अझै बोजको नजिक हुन्छ थपकेर पाउँछ उसले बोजको पत्नी हुन्छ त्यसैले जुन चरणको कुरा गर्दै थियो नि रुख 1, 2, 3, 4 अनि कति विश्वासीहरू चाहिँ 2 अध्यायमै उनीहरू सन्तुष्ट हुन्छ उग्रो पाप्रो टिप्न होइन शिलाबाला टिप्न त्यतिमै सन्तुष्ट हुन्छ कि तपाईँ प्रभुमा बढ्दै हुनुहुन्छ त कि तपाईँ उहाँलाई चिन्ने ज्ञानमा बढ्दै हुनुहुन्छ कि 2 अध्यायमा सन्तुष्ट भएर बस्नु भएको छ तपाईँको जीवन चाहिँ कहाँनिर छ खाली उहाँबाट पाएको उपहारहरू मात्र होइन तर उपहारको दातासँग व्यक्तिगत सम्बन्ध बढ्नै पर्छ। रुथ खालि शिलाबाट टिप्नु मात्र सन्तुष्ट थिएन तर यसको दाता बोलसँग नजिक हुन चाहन्थे। तपाईँ ख्रिस्टको कति नजिकमा हुनुहुन्छ, उहाँको उहाँलाई चिन्ने ज्ञानमा कतिको बढ्दै हुनुहुन्छ। दोस्रो पत्रसको अन्तिम पढ्नु भनेछ उहाँलाई चिन्ने ज्ञानमा बढ्दै जाऊ। दोस्रो पत्रस 3:18 थियो तपाईँ बढ्दै हुनुहुन्छ त रुथ जस्तै। अनि अर्को प्रश्न नाओमीले गर्छ, तिमीले कहाँ काम गर्यो? अनि हामी टिप्छौँ पनि अनि काम पनि गर्छौँ। उहाँको काम, उहाँको काम, हामी कसैलाई उहाँको बारेमा बताउँछौँ यो उहाँको काम हो। आज प्रभुको निम्ति कहाँ काम गर्नुभयो तपाईँहरूले? महत्त्वपूर्ण प्रश्न। अब हामी 3 अध्यायमा जाउँ। 3 अध्यायमा चाहिँ बोज चाहिँ अब जाउँ निकन्दैछ होइन, 3:2 हेरौँ त, 1:2 हेरौँ। तब उनकी सासु नाओमीले उनलाई भनिन्, हे मेरी छोरी, तिम्रो भलो होस् भनेर के म तिम्रो निम्ति विश्रामको खोज नगर्नु अर्थात् तिम्रो विवाहको म खोज नगर्नु? नाओमी चाहिँ आफ्नो भूमिमा फर्केपछि ऊ चाहिँ अब उसको हेराहरू ठिक हुँदै थियो। उसले चाहिँ अब ईश्वरीय प्रेम गर्न सिकिरहेको थियो, बलिदानपूर्ण प्रेम गर्न सिकिरहेको थियो। उसले आफ्नो बुहारीलाई अघि सार्छ, म तिम्रो निम्ति विश्रामको खोज गर्छु। 2 पदहरू मुख्य गरी त्यहाँ हामी देख्छौँ। अब के बोज हाम्रा कुटुम्बका होइनन् जसका दासीहरू छ तिमी थियौ? हेर आज रात उनी खलामा जौ निभन्छन्। अनि यहाँ के देख्छौँ भने विवाहको राम्रो तयारी भनेको चाहिँ तपाईँको पवित्रता हो, तपाईँको शुद्धता हो, तपाईँको शारीरिक शुद्धता हो। यहाँ नाओमीले यसरी भन्दैछ, हेर तिमी उसको दासीहरूसँग थियौ, ऊ चाहिँ पुरुषहरूसँग लागिने खालको स्त्री थिएन। ऊ चाहिँ आफ्नो गवाही, आफ्नो शुद्धताको लागि एकदम होसियार थियो। युवाहरू ध्यान दिनुहोस्, बाइबलले स्पष्ट सिकाएको छ 1 कोरिन्थी 7:1 पुरुषहरूले स्त्रीहरूलाई नछुनु नै उत्तम। तपाईँलाई अधिकार छैन विवाहभन्दा अगाडि एकअर्कालाई छुने, एकअर्कासँग नजिकको सम्बन्ध बिताउने, त्यो अधिकार छैन। विवाह चाहिँ पवित्र हुनुपर्छ। त्यो विचारीहरूलाई पनि इन्साफ गर्नुहुन्छ। तर यहाँ चाहिँ हामी हेर्न चाहन्छौँ बोझ चाहिँ जौ निपन्दै थिए। यसले चाहिँ ख्रिस्टले पनि एक दिन उहाँले न्याय गर्नुहुनेछ भन्ने कुराको चित्रण गर्छ। जौ निफल्नु भनेको चाहिँ एउटा खला हुन्थ्यो अनि नाङ्लो हुन्थ्यो, त्यहाँ चाहिँ भुसलाई उडाउने काम हुन्थ्यो हावा आउने ठाउँमा, त्यो उच्च ठाउँ हुन्थ्यो प्राय। अनि त्यो जौ चाहिँ भुइँमा जम्मा हुन्थ्यो, भुस चाहिँ उडाएर लगिन्थ्यो अनि त्यसलाई जम्मा गरेर जलाइन्थ्यो। ख्रिस्टले पनि एक दिन त्यही गर्नुहुनेछ, उहाँले संसार पुरै संसारको इन्साफ गर्नुहुनेछ। मत्ती 3 हामी एकैछिन छौँ, हामीले पर्खिनेछौँ। मत्ती 3:11-12 हामी हेर्नेछौँ। मत्ती 3:11-12 साँच्चै पश्चातापका निम्ति म तिमीहरूलाई पानीमा बप्तिस्मा दिन्छु, तर जो म पछि आउनुहुन्छ अर्थात् ख्रिस्ट, उहाँ मभन्दा शक्तिशाली हुनुहुन्छ, जसका जुत्ता बोक्ने लायकको म छैन, उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ। आगो अर्थात् उहाँको न्यायको कुरा गरेको। 12 पदमा अझ यसलाई स्पष्ट पारेको छ, उहाँको नाङ्लो उहाँकै हातमा छ अनि उहाँले आफ्नो खलालाई बिल्कुलै सफा पार्नुहुनेछ अनि आफ्नो गहुँ ढुकुटीमा जम्मा पार्नुहुनेछ, तर भुस चाहिँ उहाँले ननिप्ने आगोले जलाउनुहुनेछ। त्यसैले उहाँको इन्साफको कुरा गरेका, उहाँ चाहिँ फसलका प्रभु हुनुहुन्छ जसले यदि पुरै संसारको उहाँले इन्साफ गर्नुहुनेछ। मण्डली चाहिँ कहाँ हुनेछ नि? मण्डली उहाँसँग हुनेछ त्यो बेला। संसारमा आउने सङ्कष्ट काल उहाँको इन्साफमा मण्डली हुनेछ, उहाँले बचाउनुहुनेछ। त्यसैले पनि भजन सङ्ग्रहको 4 दुष्टहरूलाई भुससँग तुलना गरेको छ। एकचोटि हामी हेरौँ त त्यहाँ
भक्तिहीनहरूलाई भूससँग तुलना गरेको छ। भजन संग्रह 104:4-5 हेर्छौँ। भजन संग्रह 104 भनेछ, भक्तिहीनहरू त्यस्ता हुँदैनन् भनेको, उनीहरू नदी किनार रोपेका रुख जस्ता हुँदैनन्, उनीहरूको ऋतुमा आफ्नो फल फलाउने हुँदैन। यहाँ चाहिँ भक्तिहीनहरू त्यस्ता हुँदैनन् तर भूस जस्ता हुन्छन् जसलाई हावाले उडाइ लैजान्छ, उनीहरू न्यायमा पर्नेछन् भनेको छ। उहाँको नाङ्लोले जब उहाँले खला सफा गर्नुहुनेछ, भूसहरू चाहिँ उडाइनेछन्, उनीहरू चलाइनेछन्। 5 यस कारण भक्तिहीनहरू न्यायमा खडा रहने छैन, अथवा पापीहरू नै धर्मीजनको सभामा खडा रहनेछ। त्यसैले एक दिन उहाँले न्याय गर्नुहुन्छ। प्रियहरू, उहाँ न्यायकर्ता हुनुहुन्छ, सबै न्यायको जिम्मा पुत्रलाई दिएको छ। हामी त्यही देख्छौँ योहन्नाको पुस्तक 5 सबै न्याय उहाँलाई दिएको छ। किन? पुत्रलाई आदर गरून् भनेर। सबैको न्यायकर्ता उहाँ हुनुहुन्छ। सेतो सिंहासन उहाँले सबै विश्वास नगर्ने मरेकाको उहाँले न्याय गर्नुहुनेछ। तपाईँको स्थान चाहिँ कहाँ? ख्रिस्टमा कि दण्डमा? अनुग्रह खोज्नु भएको छैन भने तपाईँ दण्डमा पर्नुहुनेछ। यसरी बोज हामी देख्छौँ, ऊ खला निपन्दै थियौँ अनि रुस चाहिँ अब बोजलाई भेट्न तयार हुन्छन् अनि सासुआमाले उसलाई केही निर्देशनहरू दिन्छ, किनभने रुस मुआबी थियो, कसरी तयार हुने उसलाई सिकाउनु परेको थियो। रुस 3:3 हामीहरूमा देख्छौँ, रुस 3 अनि अहिलेसम्म हामीले अध्ययन गरिसकेको कुरालाई छोटकर्मी हेर्दैछौँ। 3:3 भनेछ, यसैले नुहाऊ, तेल लगाऊ, आफ्नो लुगा लगाऊ र तल खलामा जाऊ। त्यसैले यहाँ चाहिँ हाम्रो मुक्तिको केही पक्षहरूलाई हामीले नुहाऊ भन्ने शब्दले उहाँले हामीलाई पुरै धुनु भएको कुराको चित्रण गर्छ। उहाँको वचनको जलको स्नान भनेको छ अनि चेलाहरूको पाउ धुलाउँदा त्यसले भन्नु, जसले नुहाएको छ उसलाई पाउ धुनु भएको पनि खाँचो छैन। यो नै 13 श्री मुक्ति भनेको चाहिँ उहाँले हामीलाई धुने काम हो। अनि यहाँ भनेर तेल लगाऊ, बाइबलमा तेलले चाहिँ पवित्र आत्माको चित्रण गर्छ भनेर सिक्यौँ। पवित्र आत्मा भनेको चाहिँ कुनै विशेष विश्वासीमा आएर अल्लाहमा चल्ने खालको उहाँ हुनुहुन्न। मुक्ति पाएको हरेक विश्वासी सँग पवित्र आत्मा हुनुहुन्छ। पवित्र आत्मा अभिषेक भनेको हरेक विश्वासीको लागि हो है, अनि सदाको लागि उहाँ आउनु भएको छ। आउँदै जाँदै उहाँ गर्नु हुँदैन है। त एकैछिन यो यसको लागि हामी एफएसएमा गइहालौँ अनि त्यहाँ त्यो कुरा पढेर पठाउनेछौँ। एफएसए 13:14 भयो, एफएसएको 13:14 भनेछ, उहाँमा नै तिमीहरूले सत्यको वचन अर्थात् तिमीहरूको मुक्तिको सुसमाचार सुनेपछि भरोसा गर्यौ, उहाँमा नै तिमीहरू विश्वास गरेपछि प्रतिज्ञाको पवित्र आत्माले तिमीहरू छाप मारियौ, जो चाहिँ किनिएको सम्पत्तिको छुटकाराको समयसम्म हाम्रो पैतृक सम्पत्तिको बहिना हुनुहुन्छ उहाँकै महिमाको प्रशंसाको लागि। त्यसरी यहाँ भनेछ, मुक्तिको सुसमाचार सुनेपछि भरोसा गर्यो, विश्वास गरेपछि पवित्र आत्माले तिमीहरू छाप पारियो। त्यसरी विशेष तरिकाले आउने जाने होइन, उहाँलाई विश्वास गर्नेहरू सबैमा चाहिँ उहाँ हुनुहुन्छ। त्यसरी रुथलाई भनेको थियो नि, तेल लगाऊ अनि हाम्रो मुक्तिको पक्ष राम्रो हेर्यो। अनि यहाँ रुथलाई नाओमीले भन्छ, अनि आफ्नो लुगा लगाऊ। उसको चाहिँ एउटा दासीको लुगा थियो, एउटा विधुवाको लुगा थियो, अनि त्यो लुगामा स्वीकारयोग्य हुन सकेन थियो, तर उसलाई चाहिँ अब लुगा लगाऊ भनेको छ। अनि यहाँबाट हामी के सिक्छौँ भने, परमेश्वरले पनि हामीलाई उहाँको धार्मिकताको वस्त्र लगाइदिनुहुन्छ जब हामी उहाँ गाउँछौँ।
हामीलाई धुनुहुन्छ, हामीलाई आफ्नो आत्मा दिनुहुन्छ, अनि हामीलाई धार्मिकताको वस्त्र लगाइदिनुहुन्छ। यसैया 61 10 हामीले सिकेका थियौँ। त्यसै नै रुथ चाहिँ अब त्यहाँ जान्छ बोअजकोमा विवाहको प्रस्ताव गर्नको लागि, अनि हामीले हेरेका थियौँ उनीहरूको बिचमा कुनै पनि शारीरिक सम्बन्धहरू, अनैतिक सम्बन्ध के पनि भएको छैन, एकदम शुद्धता उनीहरूले कायम राखिरहेका छन्। रुथ चाहिँ बोअजको खुट्टामा ढल्केको छ, अनि बोअजले जब त्यहाँ थाहा गर्छ कोही छ भनेर, अनि रुथले चाहिँ के भन्छ 3:9 हेर्नु, रुथ 3:9 रुथ 3:9 तिनले भने तिमी को हो, अनि जवाफ दिन म तपाईँकी दासी रुथ हुँ, यसैले आफ्नो दासीमाथि आफ्नो ओढ्नेको किनार फैलाइदिनुहोस् किन तपाईँ मेरा छुटाउने वाला नातेदार हुनुहुन्छ। त्यसैले ओढ्नेको किनार फैलाउनु भनेको चाहिँ स्वीकार गर्नु हो र उसलाई आफ्नो शरणमा लिनु हो। इजिकियल 16:8 हामी देखेका थियौँ उहाँले इस्रायललाई मेरो ओढ्नेको किनार तिमीहरूमाथि फैलाइदिन्छु भन्नुभएको, त्यसको अर्थ तिमीहरूलाई म शरण दिनेछु, तिमीहरूलाई म छुट्याउनेछु भन्दै हुनुहुन्थ्यो, तिमीहरूकोमा बलियो किल्ला वा गढ हुनेछ। त्यसरी रुथले यसरी प्रस्ताव गर्छ, अनि रुथको प्रशंसा त्यहाँ गर्छ बोअजले 10:11 पदमा मेरो, तब तिमीले भने परमप्रभुबाट तिमी धन्य कि हौ मेरी छोरी, किनभने सुरुमा भन्दा अन्तमा तिमीले बढी दया देखाएकी छौ, किनकि तिमी जवान मानिसहरूको पछि चाहे ती गरिब हुन् चाहे धनी लागेन। रुथ चाहिँ प्रभुको इच्छा खोज्ने व्यक्ति थियो विवाहको लागि, यो सब सिकेको थियो, आफ्नो आँखाले हेरेर जिउने व्यक्ति थिएन, आफ्नो आँखालाई को मन पर्यो अनि त्यसको पछि लाग्ने व्यक्ति थिएन, त्यो ईश्वरीय विवाह हुँदैन। परमेश्वरको इच्छा खोज्नुपर्छ, अनि उहाँले को कसरी डोर्याउनुहुन्छ त्यसरी प्रार्थना गर्ने हो। अनि 11 पदमा चाहिँ हामी देख्छौँ भने त अब मेरी छोरी नडराउ, अनि यो सान्त्वनाको वचन हो, बाइबलमा थुप्रै पटक भने नडराउ भन्ने शब्द प्रयोग गर्नुभएको छ है। हामी उहाँ कहाँ जान्छौँ भने उहाँ सान्त्वनाको परमेश्वर पनि हुनुहुन्छ, उहाँले हामीलाई धेरै सान्त्वना दिनुहुन्छ, त्यसैले पनि हामी डराउनु पर्दैन। काठमाडौँको विश्वास भएन प्रभुले यसरी सान्त्वना दिइरहनु भएको देख्छ, अनि दाउदले पनि यसरी प्रार्थना गरेको थियो, मृत्युको घोर अन्धकारमा घाटीबाट भएर जानु परे पनि म डराउने छैन, किन तपाईँको लौरो तपाईँको लाठो तिनीहरूले मलाई के दिन्छन्, सान्त्वना दिन्छन्। त्यसरी उहाँ सान्त्वनाको परमेश्वर हुन्छ। दोस्रो कुरा त्यही गरिदिएको पुरै विषय नै त्यही हो, उहाँ सान्त्वनाको परमेश्वर हुनुहुन्छ। अनि बोअजमा हामी श्री ख्रीष्टलाई देख्छौँ, अनि यहाँ भन्छ बोअजले नडराउ, तिमीले मागेका सबै कुरा म तिम्रा निम्ति गर्नेछु। विश्वासीहरूको पनि सबै मागहरू उहाँले गर्नुहुन्छ, अनि हामीले सिकेका थियौँ योभन्दा 15 यदि हामी उहाँको वचनमा रहन्छौँ, उहाँमा रहन्छन् उहाँको वचन हामीमा रहन्छन् भने हाम्रो मागहरू फरक हुन्छ, अनि उहाँले त्यो पुरा गर्नुहुन्छ उहाँको आफ्नो इच्छाअनुसार। अनि अर्को के देखाथ्यौँ भने यहाँ किनभने मेरा मानिसहरूको सम्पूर्ण शरीर तिमी एउटी गुणवती स्त्री हो भने जान्दछ, अनि विवाहको तयारी चाहिँ त्यही हो, गुणवती हुनु, दाजुभाइ पनि दिदीबहिनीहरू पनि प्रभुमा बढ्नु, अनि विवाहको फिक्री गर्ने हो तर आफ्नो आत्मिक जीवन उन्नतिको फिक्री गर्ने समय हो यो चाहिँ, अनि त्यसरी अघि बढ्नु चाहिँ विवाहको राम्रो तयारी हो। त्यसरी रुथ त्यसपछि बोअजको पाउमा लेटिरहन्छन्, फिक्री गर्दैन, उसलाई कुनै फिक्री छैन, ऊ आराम गरिरहेको छ, विश्राम गरिरहेको छ, अनि सबै काम बोअजले गर्नेवाला छ, उसलाई केही पनि फिक्री छैन, ऊ विश्राम गरिरहेको छ। अनि यहाँबाट यहाँसम्म हामीले सिकेका थियौँ थुप्रै कुरा, थुप्रै आत्मिक शिक्षाहरू चाहिँ तपाईँलाई प्रश्न गर्न चाहन्छु, तपाईँ यदि मेरो जस्तो त हुनुभएको छैन, तपाईँ विश्वासी त हुनुहुन्छ होला, तर आफ्नो नानीहरू पहिले त परमेश्वरलाई प्रेम कस्तो छ त्यो जाँच्नुहोस्, तपाईँको प्रेम कस्तो छ परमेश्वरप्रति, अनि बल्ल तपाईँको श्रीमान श्रीमतीको बिचमा, तपाईँको छोराछोरीको बिचमा, बाबुआमाको बिचमा बल्ल त्यो प्रेम चाहिँ सिद्ध हुन थाल्छ, पुरा हुन थाल्छ,
अनि आफ्नो आफ्नो परिवारलाई कहाँ डोर्याउँदै हुन्छ संसारमा कि प्रभुमा होइन एलिमेलेकले त मुहामा डोर्याए त्यही उसले आफ्नो छोराहरू गुमाउनु पर्यो अनि भोलि हामी हेर्नेछौँ छोराछोरी प्रभुको आशिष हो तर यसमा हाम्रो भाग पनि छ उनीहरूलाई डोर्याउने कुरामा हाम्रो भाग छ अनि रुच जस्तै त्यो तपाईँ उहाँलाई चिन्ने ज्ञानमा बढ्दै हुनुहुन्छ है कि खालि त्यो शिलाबाट टिप्नु मात्रै सन्तुष्ट हुनुहुन्छ कि बढ्दै हुनुहुन्छ उहाँसँग व्यक्तिगत सम्बन्धमा उहाँलाई चिन्ने ज्ञानमा दुई अध्यायमा बोझको बारेमा धेरै थाहा थिएन उसलाई तिन अध्यायमा सिक्न थाल्छ चार अध्यायमा उसको पत्नी हुन्छ त्यसरी प्रभुमा बढ्नुहोस् एउटा पद हेरेर अहिले रूपमा अन्त गर्नेछौँ यो चाहिँ दोस्रो पत्रुस 3:18 नै हो जुन अघि मैले बताएँ दोस्रो पत्रुस 3:18 पद यहाँ लेखेको छ दोस्रो पत्रुस 3:18 तर हाम्रा प्रभु र मुक्तिदाता येशु ख्रीष्टको अनुग्रह र पहिचानमा बढ्दै जाओ उहाँलाई अहिले पनि र सदा सर्वदा महिमा होस् आमेन तपाईँलाई आशिष भएको होस् जुन पुनरावलोकनहरू गरे प्रभु इच्छा भोलि हामी अझै अघि बढ्नेछौँ अच्छा सिमोन भाइलाई अगाडि स्वागत छ धन्यवाद